यो रेडियो नेपाल हो। अब दीपक जोशीबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। विभिन्न 32 भूपरिवेष्टित देशका साझा चासोबारे आयोजित राष्ट्रसंघीय सम्मेलनमा सहभागी भई प्रधानमन्त्री केपी शर्मा ओली गए राती स्वदेश फिर्ता। भारतको उत्तरकाशीमा भीषण बाढ़ीमा परि हराएका नेपालीको खोजी एवं उद्धार गर्न सांसदहरूको सरकारसँग माग। आज जनै पूर्णिमा एवं रक्षाबन्धन पर्व मनाइँदै बढ़दो बेरुजले मुलुकको अर्थतन्त्र कमजोर हुँदै गएकोमा सांसदहरूको चिन्ता र रूस युक्रेन युद्ध अन्त्य गर्नेबारे अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रूसी राष्ट्रपति भ्लादिमिर पुटिन बीच आगामी शुक्रबार भेटवार्ता हुने।
नेपाल टेलिकमको इन्टरनेसनल रोमिङ सेवा सुचारू गर्न #1415#7# डायल गरी वा नेपाल टेलिकमको एपबाट पनि गर्न सक्नुहुन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। प्रधानमन्त्री केपी शर्मा ओली भूपरिवेष्टित विकासशील राष्ट्रहरूको तुर्कमेनिस्तानमा सम्पन्न तेस्रो संयुक्त राष्ट्रसंघीय सम्मेलनमा भाग लिई गैराती स्वदेश फर्कनु भएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उप प्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाश मान सिंह, गृहमन्त्री रमेश लेखक, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेले प्रधानमन्त्री ओलीलाई स्वागत गर्नुभयो। तुर्कमेनिस्तानका राष्ट्रपति सेरदार बेरदिमु हाबेदोब र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसको औपचारिक निमन्त्रणामा प्रधानमन्त्री ओली सम्मेलनमा सहभागी हुन त्यसतर्फ जानुभएको थियो। यही साउन 20 23 गतिसम्म तुर्कमेनिस्तानको अबाजा शहरमा सम्मेलन आयोजना भएको हो। सम्मेलनमा कम विकसित राष्ट्रहरूको विश्वव्यापी समन्वय ब्यूरोको अध्यक्षका रूपमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्नुभएको थियो। सम्मेलनका क्रममा उहाँले एक उच्चस्तरीय गोलमेच बैठकको सह अध्यक्षता गर्नुका साथै अन्य विविध कार्यक्रममा सम्बोधन गर्नुभएको थियो। एसिया, यूरोप, अफ्रिका र दक्षिण अमेरिकाका 32 भूपरिवेष्टित विकासशील देशले सो सम्मेलनमा भाग लिएका थिए। सम्मेलनमा समुद्रमा प्रत्यक्ष क्षेत्रीय पहुँचको अभाव, भूपरिवेष्टित मुलुकहरूले भोग्नु परेका समस्या र विश्व बजारबाट लिन सक्ने लाभ लगायतका विषयमा छलफल भएको जनाइएको छ। राष्ट्रिय सभाको हिजोको बैठकमा सांसदहरूले छिमेकी राष्ट्र भारतको उत्तराखण्ड स्थित उत्तरकाशीको धरालीमा केही दिन अघि आएको भीषण बाढ़ीमा परि हराएका भनिएका नेपालीको खोजी एवं उद्धारका लागि कूटनीतिक पहल गर्न सरकारको ध्यानाकर्षण गराउनु भएको छ। सरकारले पहल तीव्र पारी उनीहरूको अवस्थाबारे सत्य तथ्य जानकारी दिनुपर्ने सांसदहरूले माग गर्नुभयो। उत्तरकाशी बाढ़ीमा परि जाजरकोटका 13, बर्दियाका 5 तथा जुम्लाका 1 सहित 18 जना भन्दा बढ़ी नेपाली सम्पर्क विहीन छन्। प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्र मन्त्री आरजू राणा देउवाले बाढ़ीमा हराइरहेकाहरूको खोजीका लागि कूटनीतिक पहल भइरहेको जानकारी दिनुभएको छ। सामाजिक सञ्जाल मार्फत प्रधानमन्त्री ओलीले घटनाप्रति दुःख समेत व्यक्त गर्नुभएको छ। परराष्ट्र मन्त्रालयले पनि दिल्ली स्थित दूतावासले भारतीय पक्षसँग समन्वय गरी हराइरहेकाहरूको खोजी कार्य थालिएको जानकारी दिएको छ। राष्ट्रिय सभाको बैठकले हिजो जलस्रोत विधेयक 2081 सर्वसम्मतिले पारित गरेको छ। ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काले प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त जलस्रोत विधेयक 2081 पारित गरियोस् भन्ने प्रस्ताव पेश गर्नुभएको थियो। त्यसअघि विधान व्यवस्थापन समितिको प्रतिवेदन सहित प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त जलस्रोत विधेयक 2081 बैठकमा छलफल गरिएको थियो। छलफलमा सांसदहरू विष्णु बहादुर विश्वकर्मा, कृष्ण बहादुर रोकाया, राधेश्याम पासवान, गोपाल भट्टराई र तारामान स्वारले विधेयकका विभिन्न पक्षमा आफ्नो धारणा राख्नुभएको थियो। सांसदहरूले उठाउनु भएको जिज्ञासाको जवाफमा ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काले जलस्रोतको उपयोग व्यवस्थापन गर्ने उद्देश्यका साथ जलस्रोत विधेयक प्रस्तुत गरिएको बताउनुभयो। भूपरिवेष्टित विकासशील राष्ट्रहरू एलएलडीसीको तुर्कमेनिस्तानमा सम्पन्न तेस्रो संयुक्त राष्ट्रसंघीय सम्मेलनमा नेपालको तर्फबाट आपसी सहयोग र साझेदारी विस्तारमा जोड़ दिइएको छ। प्रधानमन्त्री केपी शर्मा ओली सम्मेलनमा नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गरी हिजो स्वदेश फर्कनु भएपछि परराष्ट्र मन्त्रालयले सूचना तथा प्रसारण विभागको सहयोगमा आयोजना गरेको पत्रकार सम्मेलनमा भूपरिवेष्टित विकासशील राष्ट्रहरूलाई विकास साझेदारहरूले थप सहयोग गर्नुपर्नेमा नेपाल जस्ता देशले आवाज उठाएको जानकारी गराइएको छ। सम्मेलनमा नेपाली प्रतिनिधि मण्डलका नेता प्रधानमन्त्री ओलीले भूपरिवेष्टित मुलुकको विकास र समृद्धिका लागि भूपरिवेष्टितबाट भूजडित पार वहन निर्भरबाट व्यापार प्रतिस्पर्धी र जलवायु संकटापन्नबाट जलवायु प्रतिरोधी मुलुकका रूपमा रूपान्तरणका लागि आवाजा कार्यक्रम एउटा कोसे ढुंगा साबित हुने परराष्ट्र सचिव अमृत बहादुर राईले जानकारी दिनुभयो। प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनै पूर्णिमा, ऋषि तर्पणी पर्व आज देशभर नवयोग्य पवित एवं रक्षाबन्धन धारण गरेर मनाइँदैछ। पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरू पुरोहितबाट रक्षासूत्र बाँच्छन्। तागाधारीले गुरू पुरोहितले विधिपूर्वक मन्त्रीको योग्य पवित एवं डोरो धारण गरेमा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास छ। सत्ययुगमा दानवद्वारा लखिटिएका देवगणलाई गुरू बृहस्पतिले रक्षा विधान तयार गरी जेले गर्दा अत्यन्त बलशाली दानवराज बलि बाँधिए, त्यसैले म तिमीलाई बाँच्छु, यसले तिमी सुरक्षित बन, विचलित नहौ भनी डोरो बाँधेर जोगाएका थिए भन्ने पौराणिक मान्यताका आधारमा चलेको रक्षाबन्धनको परम्परा हालसम्म पनि प्रचलित छ। जनै पूर्णिमाका दिन विभिन्न एघार थरीका गेडागुडी भिजाई टुसा उमारेर बनाइएको क्वाँटी खाइन्छ। यसले शरीरमा तापको संचार गर्ने आयुर्वेदिक मान्यता छ। आजकै दिन ब्राह्मण, क्षेत्री र वैश्य गरी तीन वर्णका तागाधारीले आफ्नो जनै फेर्नुपर्ने विधान शास्त्रमा उल्लेख छ। नेपालको तराई क्षेत्रमा भने आजकै दिन दिदी बहिनीले दाजुभाइलाई राखी बाँधेर मनाइन्छ। यसबाट दिदी बहिनी र दाजुभाइका बीचमा प्रेम सम्बन्ध बढ़छ भन्ने सामाजिक मान्यता छ। अहिले यो परम्परा पहाड़ी क्षेत्रमा पनि बढ़न थालेको छ। बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाले यही साउन 27 गते विश्वासको मत लिनुहुने भएको छ। मुख्यमन्त्री बानियाले प्रदेशसभाको अपरान्ह 4 बजे बस्ने बैठकमा सरकारको तर्फबाट विश्वासको मत प्राप्त गर्ने प्रस्ताव पेश गर्न आवश्यक व्यवस्था मिलाइदिन भनी प्रदेशसभा सचिवालयमा हिजो सूचना दर्ता गराउनु भएको प्रदेशसभाका सचिव रामकुमार पौडेलले जानकारी दिनुभयो। प्रतिनिधि सभाका सांसदहरूले वर्षेनी बेरुजुको अंक बढ़दै जानुले मुलुकको अर्थतन्त्रको अवस्था कमजोर देखिएको भन्दै निश्चित समय तोकेर बेरुजु फर्चीउट गर्नुपर्नेमा जोड़ दिनुभएको छ। विभिन्न 10 मन्त्रालयका सचिवहरूसँग बेरुजुको सम्बन्धमा छलफल गर्न हिजो बसेको सार्वजनिक लेखा समितिको बैठकमा सांसदहरू योगेश भट्टराई, अर्जुन नरसिंह केसी, गोकुल प्रसाद बासकोटा, अमरेश कुमार सिंह, राजेन्द्र लिङदेन लगायतले बेरुजुको अवस्थालाई कर्मचारी तन्त्रको आन्तरिक मूल्यांकनसँग जोड़नुपर्ने भन्दै यसको जिम्मा सम्बन्धित मन्त्रालयहरूले नै लिनुपर्नेमा जोड़ दिनुभयो। आज 31 अन्तर्राष्ट्रिय आदिवासी दिवस विविध कार्यक्रम गरी मनाइँदैछ। सन् 1994 डिसेम्बर 23 संयुक्त राष्ट्रसंघको साधारण सभाले 9 अगस्तलाई अन्तर्राष्ट्रिय आदिवासी दिवसका रूपमा घोषणा गरेको थियो। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आदिवासी जनजातिको आत्मसम्मानका लागि कांग्रेस संवेदनशील रहेको बताउनु भएको छ। 31 विश्व आदिवासी दिवसका अवसरमा नेपाली कांग्रेस निकट नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघले हिजो काठमाण्डुमा आयोजना गरेको कार्यक्रममा सभापति देउवाले सामाजिक परिवर्तनका लागि सबैले हातेमालो गर्दै अघि बढ़नुपर्नेमा जोड़ दिनुभयो। कर्णाली राजमार्गको कालीकोट खण्डमा पहिरोका कारण गई रातीदेखि यातायात सेवा पूर्ण रूपमा अवरूद्ध भएको छ। गगने खोलामा पहिरो खसेपछि राजमार्ग अवरूद्ध भएको हाम्रा समाचारदाता अनन्त बरालले जनाएका छन्। सहकारी ठगी मुद्दामा पूर्वपक्षका लागि थुनामा रहनुभएका राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेप्रति कुनै पनि किसिमको विभेद नगरिएको रूपन्देही कारागार प्रशासनले स्पष्ट पारेको छ। हिजो साँझ एक विज्ञप्ति जारी गर्दै कारागार प्रशासनले लामिछानेलाई अन्य कैदीहरूले पाउने सेवा सुविधामा विभेद नगरी समान सुविधा दिइएको जनाएको हो। प्रशासनले लामिछानेले चाहेको खण्डमा बाहिरबाट भेट्न आउने व्यक्तिहरूलाई भेट्ने तथा संचार सुविधा प्रयोग गर्ने वातावरण समेत मिलाइएको जानकारी दिएको छ। अब रिपोर्ट। बागलुङमा धान रोपाई करिब अन्तिम चरणमा पुगेको छ। यस वर्ष समयमै मनसून सक्रिय भए पनि पर्याप्त मात्रामा पानी नपर्दा धान रोपाईमा ढिलाइ भएको किसानहरू बताउँछन्। बागलुङबाट संवाददाता कोपिला कडेलको रिपोर्ट।
साउन महिनाको चौथो हप्तासम्म बागलुङमा धान रोपाई करिब अन्तिम चरणमा पुगेको छ। बागलुङ जिल्लामा 5,700 हेक्टर जमीनमा धान उत्पादन गरिन्छ। समयमै वर्षा भएकाले धान उत्पादन बढ़ने अनुमान गरिएको कृषि ज्ञान केन्द्र बागलुङका बागवानी विकास अधिकारी सन्तोष अधिकारी बताउनुहुन्छ।
विगत वर्ष भन्दा यस वर्ष चाहिँ वृद्धि हुने आकलन राखिएको छ। वर्षाको हिसाबले पनि साथ दिएको छ र किसानको मुख्य बाली धान भएको हिसाबले पनि क्षेत्रफल वृद्धि हुन्छ भन्ने चाहिँ आकलन।
समयमा मनसून भए पनि पर्याप्त पानी नपरेकाले ढिला गरी धान रोपाई सम्पन्न गरिएको किसान राम प्रसाद सापकोटा बताउनुहुन्छ।
पानी भत्र कम भएको हुनाले खेत रोपाई अलि ढिलो भएको छ। जरुवा सरुवा भएमा एक दुई दिन कसै कसैले थोत्थर थोत्थरी रोप्दैछ।
यहाँ विशेष गरी स्थानीय तथा बासनादार धान रोप्ने गरिन्छ। बागलुङ जिल्लामा 5,700 हेक्टर क्षेत्रफलमा धान खेती हुने र 20,000 मेट्रिक टन धान उत्पादन हुने बताउनुहुन्छ कृषि ज्ञान केन्द्र बागलुङका प्रमुख राजेश्वर सिलवाल।
धान रोपाईको दृष्टिकोणले अथवा धान खेत भएको दृष्टिकोणले धेरै क्षेत्र भएको चाहिँ हाम्रो गलकोट क्षेत्र, बागलुङ नगरपालिकाको पनि केही वडाहरू, त्यसै गरी जयमिनी नगरपालिकाका केही क्षेत्रहरू धान उत्पादनको दृष्टिकोणले क्षेत्रफल भएका क्षेत्र हुन्। बागलुङ जिल्लामा हाम्रो करिब 5,700 हेक्टर जमिनमा धान खेती गरिन्छ। करिब 20,000 मेट्रिक टन चाहिँ धानको उत्पादन हुने गरेको छ।
बागलुङको गलकोट, बडीघाट, काँठेखोला र बागलुङ नगरपालिकाका केही वडा र चयमिनी नगरपालिका धान उत्पादन हुने पकेट क्षेत्र मानिन्छन्। कोपिला कण्डेल, रेडियो नेपाल, बागलुङ।
बागलुङमा धान रोपाई सम्बन्धी यो थियो हाम्रा संवाददाताको रिपोर्ट। अब बाँकी समाचार। पूर्व स्वास्थ्य राज्य मन्त्री तथा संविधानसभा सदस्य खड्ग बहादुर बस्यालको निधन भएको छ। लामो समयदेखि क्यान्सर रोगबाट पीड़ित नेपाल दलित संघका पूर्व अध्यक्ष समेत रहनुभएका बस्यालको हिजो सुर्खेतको वीरेन्द्रनगर नगरपालिका स्थित निवासमै निधन भएको हो। उहाँको निधनप्रति कांग्रेस सभापति शेरबहादुर देउवाले दुःख व्यक्त गर्नुभएको छ। बस्यालको निधनबाट पार्टीले लोकतान्त्रिक आन्दोलनका एक अग्रज र अनुभवी नेतृत्वलाई गुमाएको सभापति देउवाले जारी गर्नुभएको शोक वक्तव्यमा उल्लेख छ। प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने विश्व संस्कृत दिवस आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ। जरोकिलो प्रतिष्ठान नेपालको आह्वानमा विक्रम सम्बत 2075 विश्व संस्कृत दिवस मनाउन प्रारम्भ गरिएको हो। प्रत्येक वर्ष तिथि अनुसार श्रावण पूर्णिमा ऋषि तर्पणीको दिनमा मनाइने विश्व संस्कृत दिवसको 8 संस्करण नेपालसहित विश्वका विभिन्न देशमा विविध कार्यक्रमको आयोजना गरी आज मनाउन लागि हो। 8 विश्व संस्कृत दिवसको मूल समारोह नेपाल संस्कृति विश्वविद्यालय वाल्मीकि विद्यापीठ काठमाडौँमा आयोजना गरिएको विश्व संस्कृत दिवस कार्य परिषदका संयोजक प्राध्यापक डाक्टर माधव प्रसाद पाण्डेले जानकारी दिनुभयो। आजै राष्ट्रिय भू संरक्षण दिवस विविध कार्यक्रम गरी मनाइँदैछ। 2031 सालमा भू तथा जलाधार संरक्षण विभाग स्थापना गरिएको स्मरणमा यो दिवस मनाउन थालिएको हो। बाढ़ी, पहिरो, भूक्षय जस्ता प्राकृतिक प्रकोप न्यूनीकरण गर्दै पारिस्थितिक सन्तुलन कायम राख्न यो दिवस मनाउने गरिन्छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रूसी राष्ट्रपति भ्लादिमिर पुटिन बीच आगामी शुक्रबार अलास्कामा भेटवार्ता हुने तय भएको छ। पुटिनसँग शुक्रबार भेटवार्ताको समय तय भएको ट्रम्प आफैले सामाजिक सञ्जाल ट्रुथ सोशल मार्फत जानकारी दिनुभएको छ। दुई विश्व नेताबीच रूस युक्रेन युद्ध अन्त्य गर्नेबारे विशेष वार्ता हुने अपेक्षा गरिएको छ। सन् 2015 पुटिनले पहिलो पटक अमेरिका भ्रमण गर्न लाग्नु भएको हो। ट्रम्प र पुटिनबीच पछिल्लो पटक सन् 2018 भेटवार्ता भएको थियो। इजरायलको मन्त्री परिषद बैठकले गाजा शहर पूर्ण रूपमा कब्जा गर्ने प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको प्रस्ताव अनुमोदन गरेको छ। हिजो बसेको सुरक्षा मन्त्री परिषदको बैठकले गाजा शहर कब्जा गर्ने प्रधानमन्त्री नेतन्याहुको योजनालाई अनुमोदन गरेको प्रधानमन्त्री कार्यालयले विज्ञप्ति मार्फत जानकारी दिएको छ। विद्रोही समूह हमासलाई समाप्त पारेर इजरायलको सुरक्षा सुनिश्चित गर्ने उद्देश्यले गाजा कब्जा गर्ने निर्णय लिएको इजरायलले बताएको छ। इजरायलको यो निर्णयले युद्ध झनै चर्काउने र गाजाका सर्वसाधारण थप विचल्लीमा पर्ने भन्दै विश्व समुदायले चिन्ता व्यक्त गरेको छ। इजरायलभित्रै पनि गाजा कब्जा गर्ने निर्णयको विरूद्धमा प्रदर्शनहरू भएका अन्तर्राष्ट्रिय संचार माध्यमहरूले उल्लेख गरेका छन्। चीनको उत्तरी क्षेत्र गान्सुमा बाढ़ीका कारण कम्तीमा 10 जनाको मृत्यु भएको र 33 जना भन्दा धेरै हराइरहेका चिनिया राष्ट्रिय रेडियोले जनाएको छ। अत्यधिक वर्षाका कारण आएको बाढ़ी कैयौं बस्तीहरूमा पसेको अधिकारीहरूले जनाएका छन्। राष्ट्रपति सी चिनफिङले तत्काल उद्धार र राहतका लागि राज्य संयन्त्रलाई निर्देशन दिनुभएको छ। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
मुलुकमा विकासका ठूला पूर्वाधारहरू निर्माणको काम योजनाबद्ध रूपमा अघि बढ़ाउन वैकल्पिक विकास वित्त परिचालनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक छिटो ल्याउनु पर्नेमा सांसदहरूले जोड़ दिनुभएको छ। प्रतिनिधि सभाको अर्थ समितिको शुक्रबारको बैठकमा सांसदहरूले विकासका ठूला पूर्वाधारहरूमा लगानी जुटाउन आवश्यक प्रक्रिया पूरा गरी वैकल्पिक विकास वित्त परिचालनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक शीघ्र ल्याउनु पर्नेमा जोड़ दिनुभएको हो। बैठकमा सांसदहरूले नेपाल राष्ट्र बैंकमा ठूलो मात्रामा रकम जम्मा भएको, बैंकको ब्याज दर तथा सरकारका मातहतमा रहेका विभिन्न कोषहरूमा प्रशस्त लगानी योग्य रकम रहेको अवस्थामा निजी क्षेत्रको समेत पूँजी परिचालन गरेर विकासका ठूला आयोजनाहरू अघि बढ़ाउन वैकल्पिक विकास वित्त परिचालन सम्बन्धी विधेयक महत्वपूर्ण हुन सक्ने बताउनुभयो। सरकारले सार्वजनिक पूर्वाधारमा विद्यमान लगानीको खाडल पूर्ति गर्न र परम्परागत वित्तीय स्रोतले धान्न नसक्ने आयोजनाहरूमा वित्तीय अन्तर पूर्ति गर्न सार्वजनिक ऋणको आकार बढ़दै गएको सन्दर्भमा पूर्वाधार क्षेत्रमा निजी पूँजी आकर्षित गरी सार्वजनिक ऋणमा परेको चाप कम गर्न वैकल्पिक विकास वित्त परिचालन सम्बन्धी विधेयक संसदमा प्रस्तुत गरेको छ। छलफलमा उप प्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सांसदहरूको सुझाव तथा संशोधनलाई टुङ्गो लगाउँदै विधेयक पारित गरेर शीघ्र कार्यान्वयनमा लैजाने बताउनुभयो। 341 मेगावाट क्षमताको बुढ़ी गण्डकी जलविद्युत आयोजनाका लागि लगानी जुटेको छ। सास ऊर्जा मुख्य साझेदार रहेको टाइम्स इनर्जीले निर्माण गर्न लागेको 341 मेगावाट क्षमताको आयोजनाका लागि 10 वाणिज्य बैंकले लगानी गर्ने भएका हुन्। अनुमानित 70 अर्ब लागतमा निर्माण हुन लागेको आयोजनाका लागि 52 अर्ब 50 करोड़ लगानी गर्न टाइम्स इनर्जी र बैंक तथा वित्तीय संस्था बीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ। सम्झौता पत्रमा टाइम्स इनर्जीका सुशील थापा र बैंकको नेतृत्व गरिरहेको नेपाल इन्भेस्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डेले हस्ताक्षर गर्नु भएको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काले बुढ़ी गण्डकी जलविद्युत आयोजना निर्माणको कामलाई चाँडो अगाडि बढ़ाउनु पर्ने बताउनु भएको छ। बुढ़ी गण्डकी जलविद्युत कम्पनी लिमिटेडका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत इन्जिनियर अरूण रजौरियाको शपथ ग्रहण कार्यक्रममा मन्त्री खड्काले बुढ़ी गण्डकी जलविद्युत आयोजनालाई चाँडो अगाडि बढ़ाउन लागि पर्न आग्रह गर्नुभयो। मन्त्री खड्काले बुढ़ी गण्डकी जस्तो वृहत रणनीतिक राष्ट्रिय आयोजना कार्यान्वयनको चरणमा प्रवेश गर्न लागेकोले यसलाई स्पष्ट कार्ययोजनासहित गुणस्तरीय प्रगति देखिने गरी काम अघि बढ़ाउन निर्देशन दिनुभयो। नेपाली बजारमा शुक्रबार सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ। शुक्रबारका लागि नेपाल सुनचाँदी व्यवसाय महासंघले सुनको मूल्य प्रति तोला 1,79,400 रूपियाँ तय गरेको छ। बिहिबार प्रति तोला 1,98,400 रूपियाँमा कारोबार भएको छाप भएको सुन शुक्रबार 1,000 रूपियाँले बढ़ेर हालसम्मकै उच्च बिन्दुमा पुगेर कारोबार भएको हो।
आर्थिक समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार।
सुक्रिया म्याको निर्णायक गोलसँगै नेपालले एएफसी महिला U20 एसियन कप छनौट अन्तर्गत साउदी अरब विरूद्ध जीत निकालेको छ। भूटानको थिम्पू स्थित चामलिङथाङ रंगशालामा शुक्रबार सम्पन्न समूह एकको दोस्रो खेलमा नेपालले प्रतियोगिताकै कमजोर टोली साउदीमाथि 1-0 कठिन जित निकालेको हो। यो सँगै नेपाल समूहको दोस्रो स्थानमा उक्लिएको छ। पहिलो खेलमा नेपाल घरेलु टोली भूटानसँग 1-1 बराबरीमा रोकिएको थियो। शीर्ष स्थानमा भने साबिक विजेता उत्तर कोरिया छ। उत्तर कोरियाले पहिलो खेलमा साउदीमाथि 15-0 फराकिलो जित हात पारेको थियो। साउदी एक खेल अगावै प्रतियोगिताबाट बाहिरिसकेको छ। यस सिंगल राउण्ड रोबिन प्रतियोगितामा समूह शीर्ष स्थान हासिल गर्ने टीम मात्र अर्को वर्ष थाइल्याण्डमा हुने एसियन कपको लागि छनौट हुनेछ। उत्तर कोरिया छनौट नजिक छ। समूह चनौटपछि शीर्ष 3 उपविजेता टोलीले पनि छनौटको मौका पाउने भएकाले नेपाललाई साउदी विरूद्ध उत्तर कोरियाको झैं फराकिलो जित निकाल्नु पर्ने दबाव थियो। तर नेपाललाई गोल गर्न अतिरिक्त समयसम्म पर्खिनु पर्यो। न्यूरोड टीम एनआरटी विरूद्ध 2-0 गोलको जित निकाल्दै मच्छिन्द्र फुटबल क्लब एनफायु 16 युथ लीगको दोस्रो स्थानमा उक्लिएको छ। जितसँगै मच्छिन्द्र 12 खेलमा 26 अङ्क जोडेको छ। पराजित एनआरटी समान खेलबाट 12 अङ्कका साथ 10 स्थानमा छ। शुक्रबार सादो बाटो स्थित एन्फा मुख्यालय मैदानमा मच्छिन्द्रलाई जित दिलाउन राहुल कुमार युञ्जन र सुदीप ठकुरीले गोल गरे।
खेल समाचारका साथमा अजय बम। अब मौसम सम्बन्धी जानकारी। आज देशभर साधारणतया बदलिरहे कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशसहित बाँकी भागका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ। कोशी र बागमती प्रदेशका पहाड़ी भागका एक दुई स्थानमा अधिक वर्षाको पनि सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा अधिकतम तापक्रम 28.5 र न्यूनतम तापक्रम 20.5 डिग्री सेल्सियस मापन गरिएको छ। वर्षा 3.5 मिलिमिटर मापन भयो। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 27 देखि 29 डिग्री सेल्सियस बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:32 भयो भने सूर्यास्त भरे साँझ 6:48 हुनेछ। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार एकपटक फेरि। विभिन्न 32 भूपरिवेष्ठित देशका साझा चासोबारे आयोजित राष्ट्रसंघीय सम्मेलनमा सहभागी भई प्रधानमन्त्री केपी शर्मा ओली गएराती स्वदेश फिर्ता। भारतको उत्तरकाशीमा भीषण बाढ़ीमा परि हराएका नेपालीको खोजी एवं उद्धार गर्न सांसदहरूको सरकारसँग माग। आज जनै पूर्णिमा एवं रक्षाबन्धन पर्व मनाइँदै। बढ़दो बेरोजुली मुलुकको अर्थतन्त्र कमजोर हुँदै गएकोमा सांसदहरूको चिन्ता। र रूस युक्रेन युद्ध अन्त्य गर्नेबारे अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रूसी राष्ट्रपति भ्लादिमिर पुटिन बीच आगामी शुक्रबार भेटवार्ता हुने। रेडियो नेपालबाट बिहान 7 बजेको समाचार सकियो। अब हाम्रो अर्को समाचार 8 बजे अंग्रेजी भाषामा प्रसारण हुनेछ। हवस् त, नमस्कार।